مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں اسد حسن، اور پروڈیوسر ہیں ہمارے ساتھ انجم ہیرل گل۔ آج کے پروگرام میں ہم بات کریں گے کرتارپور راہداری پہ، لیکن اس کا سیاسی پہلو ہمارے سامنے نہیں ہے، خالصتاً انسانی پہلو کے اوپر ہم گفتگو کریں گے۔ پچھلے دو تین دنوں کے دوران بہت غیر معمولی، دلوں کو چھو لینے والی کہانیاں اخبارات میں، میڈیا میں، مختلف ویب سائٹس کے اوپر رپورٹ ہوئی ہیں۔ آپ یہ تو جانتے ہیں کہ دنیا بھر میں جو سکھ کمیونٹی ہے اور اس کے جو پیروکار ہیں سکھ مذہب کے، وہ اپنی مذہبی پیشوا بابا گرو نانک دیو جی ان کی 550ویں سالگرہ منا رہے ہیں، اور پاکستان کے شہر ننکانہ صاحب میں ان کے جنم دن کی تقریبات آج اس وقت جب ہم پروگرام کر رہے ہیں یہاں منگل کی شام، تو یہ تقریبات جاری ہیں۔ اس سے پہلے کرتارپور راہداری کھولی گئی دونوں پاکستان اور بھارت کے درمیان، اس کے باوجود کہ کشیدگی عروج پہ تھی، یہ راہداری کھولی گئی جس کی وجہ سے جو سکھ مذہب کے پیروکار ہیں وہ بنا ویزے کے بہت آسودگی سے اور آرام کے ساتھ اپنے لیے انتہائی معتبر اور مقدس مقام وہاں تک پہنچ سکتے ہیں، حاضری دے سکتے ہیں۔ اس کے ساتھ ساتھ سامعین، آپ یہ بھی جانتے ہیں کہ 1947 میں تقسیم کے بعد ابھی بھی اس تقسیم کے عینی شاہد یا اس تقسیم کا سامنا کرنے والے دونوں اطراف میں موجود ہیں، خاندانوں کا بھی بٹوارا ہوا، نہ صرف ملکوں کا ہوا۔ سو ایسی کہانیاں بھی سامنے آئیں جس میں جیسے بھارت سے آیا ہوا کوئی سکھ یاتری 70 سال کے بعد اپنی بہنوں سے ملاقات کر رہا ہو، بھارت سے آیا ہوا یا بھارت سے تعلق رکھنے والا کوئی سکھ یاتری بھلے وہ امریکہ سے گئے ہوں، وہ اپنے آبائی قصبے، اپنے آبائی گاؤں پہنچے ہوں اپنے بچپن کو دیکھنے کے لیے، اپنے پرانے گھروں کو دیکھنے کے لیے، اور اس مٹی سے محبت کا قرض اتارنے کے لیے۔ سو یہ بڑی دلوں کو چھو لینے والی کہانیاں تھیں۔ ایسی تصاویر بھی منظر عام پر آئیں جس میں کوئی بارڈر کے اوپر، سرحد کے اوپر سے 3-4 کلومیٹر دور دربار بابا گرو نانک صاحب، اس کو وہ دوربین سے دیکھنے کی کوشش کر رہے ہیں اور پوری عقیدت کے ساتھ، اور وہ اپنا جیسے دل ہے وہ وہاں پہ نچھاور کر رہے ہوں۔ سو جب آپ وہ تصویر دیکھیں اور پھر دوسرا منظر جب دیکھیں کہ وہاں پہ آزادی کے ساتھ ایک بڑی تعداد میں سکھ یاتری، سکھ زائرین موجود ہیں اور اپنی عقیدت کے پھول نچھاور کر رہے ہیں، سو ایک اعتبار سے مذہب اور ہر چیز سے ہٹ کے ایک انسانی جو اطمینان ہے یا مذہب کی آزادی کا جو تصور ہے وہ بہت دل کو موہ لینے والا ہے، دلوں کو چھوتے ہیں یہ مناظر اور یہ چیزیں، اور بالخصوص اگین ایسے وقت میں جب حالات آپس میں کشیدہ ہوں۔ اس کے باوجود تو آج ہم بات کریں گے اپنے بہت سارے جرنلسٹ ساتھیوں سے، جن میں وائس آف امریکہ سے ہمارے اپنے ضیاء الرحمان بھی موجود ہیں جو کرتارپور راہداری کی اوپننگ کوریڈور کے موقع پہ بھی موجود تھے، جو آج وہاں پہ موجود ہیں جب بابا گرو نانک کا 12 نومبر کو جنم دن منایا جا رہا ہے، وہ اس موقع پہ بھی موجود ہیں ننکانہ صاحب میں۔ اسی طرح پالومی ساہا، جو کہ انڈیا ٹوڈے کے ساتھ ان کی وابستگی ہے، انہوں نے پاکستان کے اندر اس علاقے کا دورہ کیا، ان کے مشاہدات بھی ہم جانیں گے۔ مظہر برلاس صاحب ہمارے ساتھ موجود ہوں گے، ممتاز صحافی ہیں، کالم نگار ہیں اور پولیٹیکل کمنٹیٹر ہیں، وہ خاص طور پہ ایک ایس مخصوص لباس میں ننکانہ صاحب موجود تھے کرتارپور راہداری کی اوپننگ کے موقع پہ، وہاں پہ موجود تھے، ان کے مشاہدے بھی جانیں گے۔ رضوان صفدر آج کل جو ہے وہ اردو نیوز کے ساتھ وابستہ ہیں، انہوں نے ایک بڑی شاندار اسٹوری لکھی ہے جس کا میں نے ایک تھوڑا سا حوالہ بھی دیا ہے کہ 70 سال کے بعد ایک سردار جو ہیں وہ اپنے آبائی گاؤں جاتے ہیں، سو ان سے بھی جانیں گے۔ ڈاکٹر ذوالفقار کاظمی امریکہ بیس پاکستانی امریکن ہیں، سرچ کامن گراؤنڈ سے ایک تنظیم ہے، اس کے ساتھ وابستہ ہیں، مذہبی ہم آہنگی پہ کام کرتے ہیں۔ اپنے ایک دوست سربدیپ سنگھ گل کے ساتھ، وہ بھی دونوں جگہوں پہ موجود تھے، تو ان دونوں کا بھی ہم تجزیہ لیں گے۔ رابن انہوں نے یہاں وزٹ کیا، یہ بھارت سے تعلق رکھنے والے صحافی ہیں، ماضی میں وائس آف امریکہ کے ساتھ بھی وابستہ رہ چکے ہیں اس کی ہندی سروس کے ساتھ، تو ان کا مشاہدہ بھی جانیں گے۔ سو ہم بیسے کے لیے آپ اپنے جرنلسٹ کولیگس کے آبزرویشنز جو ہیں نا وہ آپ تک پہنچائیں گے۔ سب سے پہلے ضیاء الرحمان ہمارے اپنے وائس آف امریکہ اردو سروس کے لیے، ان کی اسٹوریز آپ نے سنی ہیں پچھلے 3-4 دنوں میں، بالخصوص اس انتہائی اہمیت کے حامل ایونٹ کے اوپر. ضیاء بہت شکریہ آپ کا. آپ کی جو باقی سٹوریز اور ڈیولپمنٹ وہ تو ہم سن چکے, ہمیں کچھ بتائیے لوگوں کی شخصی کہانیاں, شخصی فیلنگز جس کا انہوں نے اظہار کیا ہو, کیونکہ ہر چیز اس میں قلم بند نہیں ہو سکتی, نہ وہ پوری مکمل کہانیوں کا حصہ بن سکتی ہے رپورٹوں کا جو ہم بھیجتے ہیں. لیکن آپ کا مشاہدہ کیا رہا, لوگ کس فیلنگ کے ساتھ آئے, کیا ایکسپریس کرتے رہے؟
حضور, میں دو باتیں عرض کرنا چاہوں گا. جب جس دن کرتارپور راہداری کا کھلنا تھا تو پہلا جو جتھا تھا سکھ یاتریوں کا, جو سکھ پلگرم تھے, وہ 500 کا جتھا تھا, جو کہ راستہ کھلنے پر پہلی دفعہ جب وہ پاکستان کی طرف آئے. جب وہ پاکستان کی طرف آئے تو جو ان کے ابتدائی جو لوگ تھے, جو ان کے چہروں پہ خوشی تھی, وہ خوشی میں نے آج تک کہیں نہیں دیکھی کسی بھی سکھ مذہبی رہنما کے اوپر یا مسلمانوں کے یا کسی بھی مذہب سے تعلق رکھنے والوں کے اوپر. کیونکہ ان کا یہ ماننا تھا کہ یہ وہ آج اس جگہ پہنچے ہیں جس کو وہ پچھلے 70-71 سالوں سے صرف دور بین کی مدد سے دیکھتے تھے, لیکن آج جب وہ یہاں پہنچ کے اپنی آنکھوں سے دیکھ رہے ہیں, اس چیز کو محسوس کر رہے ہیں. تو ان کے پاس جب میں ان سے بات کرتا تھا تو اکثر وہ جو سکھ مرد اور سکھ خواتین تھے, جو پلگرم تھے, وہ اکثر رو پڑتے تھے, ان کے پاس الفاظ ہی نہیں ہوتے تھے. وہ بات کرتے کرتے ان کی آنکھوں میں نمی آ جاتی اور آواز بیٹھ جاتی تھی. وہ کہتے تھے کہ ہم کس کا شکریہ ادا کریں, حکومت پاکستان کا شکریہ ادا کریں, حکومت بھارت کا شکریہ ادا کریں, بلکہ وہ سب سے بڑھ کے تو یہ کہتے تھے کہ ہم بابا جی کا شکریہ ادا کرتے ہیں جن کی کرپا سے, جن سے دونوں ملکوں کے درمیان یہ ہمانگی پیدا ہوئی کہ یہ راستہ کھلنا چاہیے. ورنہ ایک جو بہت ہی مقدس جگہ ہو اور آپ اس کے صرف دور بین سے دیکھ سکتے ہیں, اس کو چھو نہیں سکتے, اس کو دیکھ نہیں سکتے, صرف یہ صورتحال تھی. آج مجھے ننکانہ صاحب جنم استھان بھی جانے کا اتفاق ہوا, تو وہاں پہ ایک سکھ تھے جو لاہور میں پیدا ہوئے. وہ کہہ رہے بتا رہے تھے کہ وہ 3 سال کے تھے تو پارٹیشن ہو گئی بھارت کی اور وہ انڈیا پاکستان بن گیا. تو وہ آج 3 سال کے تھے تو وہاں چلے گئے اور 3 سالوں کے بعد آج یہاں پاکستان آئے ہیں. تو وہ جب مجھ سے گفتگو کر رہے تھے تو بتا رہے تھے ان کا لاہور میں رہا کرتے تھے, لاہور میں کرشن نگر میں, اور وہ آج گفتگو کرتے کرتے رو پڑے. تو میں نے جب ان سے یہ پوچھا کہ آپ نے جو یہ پچھلے 68-69 سال تھے وہ کیسے گزارے, تو انہوں نے کہا کہ میں جوں جوں بڑا ہوتا چلا گیا تو میرے دل میں دو ہی محبتیں پیدا ہوتی چلی گئی اور وہ مزید بڑی ہوتی چلی گئی. ایک تو میں نے لاہور واپس جا کے دیکھنا ہے اور دوسرا بابا صاحب کے پاس آ کے میں نے اپنا ماتھا ٹیکنا ہے. کہتے آج میں نے ماتھا بھی ٹیک لیا ہے اور لاہور بھی دیکھ لیا ہے, اب اگر میں اس دنیا سے چلا بھی جاؤں تو مجھے کسی قسم کی کوئی پشیمانی نہیں ہوگی. تو جو لوگوں کے میں نے چہروں پہ جو خوشی دیکھی ہے وہ شاید میرے پاس بھی وہ الفاظ نہیں جو میں آپ کو بتا سکوں گی کہ لوگ کس قدر خوش ہیں اس راہداری کے کھلنے پہ.
اور ضیاء ہمارے ساتھ رہی گا, بڑی شاندار آپ نے سٹوری بیان کی جس میں نہ صرف زمین کہنا چاہیے کہ اپنی مذہبی عقیدت ہے بلکہ اپنی جنم بھومی کے ساتھ بھی ایک محبت ہے. سو دونوں کے اظہار کا ذریعہ ملا. پالومی ساہا ہمارے ساتھ ہیں, انڈیا ٹوڈے کے ساتھ ان کی وابستگی, اور وہ بھی کرتارپور کاریڈور کی اوپننگ کے موقع پہ کوریج کے لیے وہاں پہ موجود تھی. پالومی بہت شکریہ, تھینک یو سو مچ آپ نے ہمیں جوائن کیا ہے.
تھینک یو
جی. ہم اس کے جو سیاسی پہلو ہیں اس پہ تو کافی بات کر چکے ہیں, ہر چینل پہ ہوتی ہے کہ آگے کیا ہوگا, لیکن اب ہم خالصتاً انسانی سٹوریز کے, ہیومن سٹوریز کے اوپر, ہیومن اینگلز پہ بات کرنا چاہتے ہیں. آپ کی آبزرویشن کیا رہی, کیونکہ دو حوالے تھے نا پاکستان آنے کے. سب سے بڑا حوالہ تو بابا گرو نانک ان کے دربار پہ وہاں پہ حاضری ہے, اور دوسرا آف کورس بہت سارے ایسے انڈین سکھ یاتری بھی ہیں جن کی جنم بھومی ہے پاکستان کے کسی نہ کسی شہر کے اندر. سو ہر دو اعتبار سے کیا فیلنگز آپ نے نوٹس کی ہیں اور کیا ایکسکلوسیو ہیومن سٹوریز آپ کے سامنے آئی ہیں؟
جی آپ نے یہ تو صحیح کہا کہ ایک ہوتا ہے پولیٹکس, ایک ہوتا ہے انٹر اسٹیٹ ریلیشنز دو نیشنز کے بیچ میں, اور اس پہ کافی کڑواہٹ ہے. اس کے باوجود اس طرح کے ایک انیشیٹو کا جنم لینا اور اس طرح کے ایک انیشیٹو کا ایگزیکیوشن ہونا, جو جہاں سے دونوں پرائم منسٹر دونوں طرف ایک دوسرے سے بات بھی نہیں کرتے ہیں, تو اس وقت اس کا جنم لینا کافی ایک بہت ہی ہسٹورک ایونٹ تھا اور کافی اوور ویلمنگ بھی تھا. جیسے کسی نے مجھ سے کہا کہ آپ اس کو پولیٹیکل نظریے سے مت دیکھیے, یہ بابا نانک نے اس کو کریٹ کیا ہوا ہے. تو اسی طرح سے سب لوگ وہاں پہ دیکھ رہے تھے. میں دونوں طرف گئی ہوں کوریڈور کے. ایک دن میں 1 نومبر کو گئی تھی کرتارپور جہاں پہ بابا ڈیرا نانک ہے, پھر میں گئی تھی جب میں نے واگا کراس کیا اور میں کرتارپور صاحب گئی اگلے دن 9 نومبر کو جب انوگریشن تھا. تو اس طرف سے میں نے دیکھا ایموشن دونوں طرف ایک ہی ہے, ایک ہی ہے. لوگوں کی آنکھوں میں آنسو تھے, ویل چیئر باؤنڈ لوگ آئے ہوئے تھے وہاں پر, اور ایک طرح سے وہ مطلب دے ور ان اے ٹرانس, وہ آئے وہاں پر اور کھو سے گئے. میں نے اتنے سارے لوگوں کو وہاں پہ دیکھا جو کھو سے گئے اور ان کو احساس ہی نہیں ہو رہا تھا کہ وہ کہاں کھڑے ہیں, کیونکہ یہ ان کا ایک سپنا رہا تھا بہت وقت سے. اتنے سارے لوگوں سے میں نے بات کی جو مطلب آنسو بہا رہے تھے جب وہ کہہ رہے تھے کہ یہ ये हमें मौका किसी दिन मिलेगा ये हमें अंदाजा तक नहीं था. जिनसे मैंने बात की इंडिया साइड पे काफी लोगों ने हमसे कहा कि मिन्नतें कीजिए पाकिस्तान से क्योंकि आप वहां जा रही हैं, उनसे कहिए जो ये $20 का वीजा फी जो फी लगाया हुआ है उन्होंने वो माफ कर दे. हम कहां से, हम गरीब लोग हैं पर हम भी हमारी भी इच्छा होती है कि हम भी जाए करतारपुर साहिब, हम भी मत्था टेके वहां पर हम किस तरह से कर पाएंगे, हम ये वीजा फी अफोर्ड नहीं कर सकते, हमारे पास पासपोर्ट नहीं है. क्या वो आधार कार्ड एक्सेप्ट करेंगे विच इज द वैलिड वैलिड नेशनल आइडेंटिटी कार्ड हियर इन इंडिया, पर पासपोर्ट का हवाला दिया जाता. तो उन्होंने कहा कि आप उस तरफ जा रहे हैं, आप पाकिस्तानी सरकार से प्लीज मिन्नतें कीजिए कि हमें ये माफ कर दे, ये जो फी मांगी जा रही है वो हमसे माफ कर दे. तो काफी लोगों के लिए बहुत ही इमोशनल एक्सपीरियंस था. सिखिज्म के बारे में खुद मैं ज्यादा कुछ नहीं जानती थी. इस विजिट के दौरान मैंने खुद बहुत कुछ सीखा, गुरु नानक देव के बारे में बहुत कुछ सीखा और उनके लाइफ के अलग अलग पहलुओं के बारे में खुद मैंने बहुत कुछ सीखा. और आई अंडरस्टूड कि क्यों लोग इस तरह से वेट कर रहे थे और मचल रहे थे उस तरफ जाने के.
सही मैसेज ऑफ पीस एक्चुअली. तो ये बताएं कि बताते खुद आपने जब सरहद क्रॉस की सो इस टेंशन में, चूंकि हम जर्नलिस्ट भी हैं हम जानते हैं कि दोनों तरफ क्या चल रहा है, सो आपकी अपनी फीलिंग क्या थी?
आई वॉज गोइंग टू पाकिस्तान फॉर द फर्स्ट टाइम, तो मेरे मन में काफी एक एप्रीहेंशन का सेंस था कि कैसा होगा क्योंकि पाकिस्तानी हाई कमीशन ले जा रही थी. पाकिस्तानी हाई कमीशन ने काफी सारे इंडियन जर्नलिस्ट को रिजेक्ट कर दिया था उनके रिपोर्ट के बेसिस पर. तो एक बहुत ही सेंस ऑफ एप्रीहेंशन था जिसको लेकर मैं आगे बढ़ रही थी. बट जैसे ही मैंने क्रॉस किया इट वॉज अ वेरी ओवरवेलमिंग फीलिंग. मुझे अंदाजा नहीं था कि मुझे
सही आवाज आपकी आना कम हुई जी, आप मुझे सुन सकती हैं जी? पालूमी साहब आप मुझे सुन सकती हैं? आपकी आवाज हम तक नहीं पहुंच पा रही जी. लाइन पे हैं लेकिन उन तक हमारी आवाज नहीं पहुंच पा रही, हम उनको दोबारा कनेक्ट करते हैं. जियाउर रहमान हमारे साथ हैं, हमें रिजवान सफदर भी ज्वाइन कर रहे हैं, उर्दू न्यूज के साथ उनकी वाबस्तगी है. पालोमी साहब भारत से हमारे साथ हैं. सो रिजवान ये बताइएगा कि एक तो खैर वो उस तरफ की फीलिंग थी, एक मजहबी अकीदत और अपनी जन्मभूमि के साथ जो होस्ट थे, मैं होस्ट अनऑफिशियल होस्ट की बात नहीं कर रहा, यानी आम शहरी जिन देहातों में आपने स्टोरीज देखी पढ़ी जहाँ पे सिख जायरीन जो हैं वो गए हैं अपने जन्मभूमि के इलाकों में, सो होस्ट का रवैया, मेजबानों का रवैया कैसा देखा आपने?
सर बहुत शुक्रिया, एक तो आपने दावत दी अपने प्रोग्राम में. जब
अच्छा सॉरी ये रिजवान बात कर रहे हैं राइट, क्योंकि हमारे पास जावेद हैं, तो रिजवान आपको फॉर्मली वेलकम भी करते हैं. सो आप अपने पहले तो मुशाहिदात सारे शेयर कीजिए कि ये इवेंट कैसा रहा, इंसानी एतबार से कितना अहम है, और फिर उस सवाल पे भी आ जाएगा कि मेजबानों का रवैया कैसा था.
जी जी बिल्कुल. अच्छा साहब ऐसा था कि ये जो हरबंस सिंह जिनकी मैंने स्टोरी लिखी है
जी,
ये करतारपुर में हमारी टीम गई हुई थी, उर्दू न्यूज की टीम वहां पे कवरेज कर रही थी सारी करतारपुर आधारी की. तो वहां पे वो बताते हैं हमारे दोस्त वसीम अब्बासी शिराज जो दोनों वहां थे, कहते हैं कि ये बुजुर्ग जो हैं ये हर किसी से ये कहते थे कि मैं अपने गांव जाना चाहता हूं लेकिन मुझे पता नहीं है कि वो गांव कहाँ है यहाँ से. तो जब इन्होंने उनका इंटरव्यू किया तो उन्होंने उस इंटरव्यू में इनको बताया कि वो कोई गांव है जड़ावाला का, कोई गांव है वहाँ, जहाँ आगे कोई खोड़ियावाला है वहाँ का गाँव है, तो वहाँ मैं जाना चाहता हूँ. तो वो हमारे जो साथी थे उनको ये क्लिक की बात की, यार जड़ावाला का तो एक बंदा, एक दोस्त हमारे साथ भी काम करते हैं रिजवान, तो उन्होंने मुझसे डिस्कस किया. तो उन्होंने कहा यार ये 194 रेबे है, तो ये कहाँ पे है ये गांव? तो मैंने कहा कि अच्छा आप देखें कि कैसे एक मेल होता है जब आपकी मोहब्बत होती है अपनी मिट्टी के साथ. तो मैंने कहा कि वो 194 तो मेरा जो ननिहाल है वो 200 है, तो 194 तो उसके साथ ही है बिल्कुल.
जी जी.
और मेरा ननिहाल है उसको राइयों का लाठियां वाला कहते हैं और ये सिखों का लाठियां वाला इसको कहते हैं 194 को.
अच्छा.
तो खैर इनको हमने ये वहां पे आ गए, मैं भी वहां पे पहुंच गया. तो जब ये वहां पे उतरे हैं ये इतने इमोशनल थे, वहां ऐसे सीन्स थे कि मैं खुद जज्बाती हो गया, मेरी आंखों में आंसू आ गए कि यार ये क्यों पार्टीशन हुई, ये इतनी प्यार करने वाले लोग, आपस में इतनी अमन से रहने वाले लोग, ये कैसे तकसीम हो गए और ये जुल्म जो है ये क्या हुआ. खैर वो जब जैसे ही वो आए हैं, ऐसे जैसे आपने पंजाबी देहातों में देखा होगा कि
पूरा गांव कटर जाता है,
खातिन है वो छतों पे खड़ी हो जाती हैं, बच्चे जो है वो गलियों में आ जाते हैं, मर्द आ जाते हैं, तो वो जैसे दूल्हे को नहीं देखते, ये माहौल था कि हरबंस सिंह जो है वो गली में चल रहे हैं और खवातीन भी देख रही हैं, मर्द उनके साथ चल रहे हैं, बच्चे भी हमारे साथ चल रहे हैं, तो एक मेला लग गया वहाँ पे, तो वहाँ वो अपने अबाई घर गए तो वहाँ पे जज्बाती हो गए, रोने लग गए कि उन्होंने 72 साल बाद अपना घर देखा। तो कैलिफोर्निया से वो आए थे, यूएस से, अमेरिका से, तो लोगों ने, उनकी बेटी उनके साथ थी कुलदीप, तो लोगों ने उनको कपड़े दिए गिफ्ट, जो जो कर सकते थे, उनको उनके लिए नाश्ता बनाया गया, आप नाश्ता करें, तो हॉस्पिटैलिटी ये थी, वो थक गए लोगों के घर जाते जाते। उन्होंने बाद में मुझे कार में कहा कि यार काइंडली अब इनको कह दें आप अब प्यार से कि हम थक गए, क्योंकि बुजुर्ग थे, 90 साल की उम्र थी, तो वो थक गए थे। तो लोगों की हॉस्पिटैलिटी का जहां तक क्वेश्चन है, तो वो ये एग्जांपल आप इससे ही लगा लें अंदाजा कि एक लोहार था वहां का मकान, वो उसके पास कुछ और नहीं था, वो कपड़े नहीं दे सकता था, वो सूट 2500-3000 का सूट नहीं दे सकता था, तो अपनी दुकान से एक छुरी और एक टोका लेके आया। वो कहता है कि ये मैं बनाता हूँ, ये मेरी दुकान है, यही मेरा काम है, और ये मैं आपको गिफ्ट देना चाहता हूँ।
तो मतलब ये उसका प्यार था। नहीं, जो रिजवान हमारे साथ रहेगा, मैं इस स्टोरी के मजीद कुछ पहलू इन पे बात करेंगे। पलोमी साहब हमारे साथ हैं, चूंकि उन्हें एक मीटिंग में जाना है, तो मैं चाहूंगा कि वो सम अप करें। सो पलोमी, आपकी गुफ्तगू आप कर रही थी और लाइन ड्रॉप हो गई, सो अब बताइएगा कि आपने जो होस्ट है, मैं ऑफिशियल होस्ट की बात नहीं कर रहा, जो पाकिस्तान वाली साइड पे आम लोगों से अगर आपका मेल जोल हुआ, वो कैसे लगे आपको? कितने मुख्तलिफ हैं वो, जो उस तरफ लोग रहते हैं, फीलिंग्स में, कल्चर में, लैंग्वेज में, और जो एक वार्मनेस होती है उसमें?
वो याद रहेंगे, क्योंकि जैसे मैं बता रही थी, हाईली क्यूरेटेड विजिट था। पाकिस्तानी हाई कमीशन ने काफी रिस्ट्रिक्शन लगा रखे थे इसमें में अबाउट हम कहाँ जा सकते हैं, किनसे मिल सकते हैं, किनसे बात कर सकते हैं। तो जिनसे मैं यूं ही रूबरू हुई, उनसे बात करने में मुझे लगा कि काश मैं और टाइम यहाँ पर स्पेंड कर सकती थी। उन्होंने बहुत वेलकम फील कराया, ऐसा बिल्कुल नहीं फील कराया कि जिस तरह से हम मीडिया में प्रोजेक्ट करते हैं दोनों साइड की, किस तरह से दोनों देश एक दूसरे के बारे में कहते हैं, एक दूसरे के लोगों के बारे में कहते हैं, एक दूसरे के बारे सियासतदानों के बारे में कहते हैं, बिल्कुल वैसा फील नहीं कराया। जबकि ऐसा जैसे एक मौका आया था जब हमने कुछ खाया ही नहीं था, बिल्कुल कुछ खाने का मौका नहीं मिला था, कुछ ढंग का खाया नहीं था। मेरे पाकिस्तानी दोस्तों ने, जिनको मैं शायद 24 घंटों से ज्यादा नहीं जानती थी, उन्होंने, क्योंकि मैं होटल तक रिस्ट्रिक्ट थी, उन्होंने होटल में एकदम बेहतरीन खाना अरेंज किया, कहा कि हम आपको इस तरह की कोई मेमोरी लेके जाना नहीं चाहेंगे जहाँ पे आपको हल्का सा भी दुख हो कि मतलब खुश नहीं रही। तो उन्होंने वो मौका बनाया, उन्होंने वो बैठे मेरे साथ, और फिर बहुत ऑब्वियसली खपे हुए, बहुत बातें हुई एक दूसरे की बारे में, एक दूसरे के कल्चर्स के बारे में, और बिल्कुल ऐसा नहीं लगा कि मैं किसी और कंट्री के लोगों से बात कर रही हूँ, जिनसे मतलब जिनकी हम म्यूजिक के बारे में शेयर कर रहे थे, पाकिस्तानी म्यूजिक, इंडियन म्यूजिक, आर्ट, कल्चर, एंटरटेनमेंट, बॉलीवुड,
क्रिकेट भी हुई है। सो ये बताएं कि आप चाहेंगे कि आप एक एक्सटेंडेड वीजे के साथ पाकिस्तान आए, बाकी शहरों में भी जाएं, बिलखसूस लाहौर में?
बिल्कुल, ऑलरेडी प्लान कर रही हूँ, जनवरी में एक डेलीगेशन जाना है, और मैंने ऑलरेडी कह दिया है कि मुझे जाना है, बिकॉज दैट इन्वॉल्व्स अ फ्यू मोर सिटीज, इस्लामाबाद, लाहौर एंड अदर सिटीज, और 4-5 दिन का विजिट होगा जहाँ पे इतने रिस्ट्रिक्शन नहीं होंगे, मैं बिल्कुल जाना चाहूंगी।
बहुत शुक्रिया पलोमी साहब, आप हमारे साथ थे इंडिया टुडे से, आपकी वाबस्तगी, आपने हमें ज्वाइन किया, आपका बेहद शुक्रिया। और सामिन, हम एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे। जियाउर रहमान हमारे साथ हैं, मोहम्मद रिजवान सफदर ने हमें ज्वाइन कर रखा है, मजर बरलास हमें ज्वाइन करेंगे कुछ इस ब्रेक के बाद, वो भी अपने स्पेशली एक स्पेशल अटायर जो सिख कम्यूनिटी के लिए बड़ा पसंदीदा हो सकता है, पंजाब के कल्चर की नुमाइंदगी करता है, उसमें वहाँ पर हमें नजर आए, उनका मुशाहदा क्या रहा, यह भी हम जानेंगे एक ब्रेक के बाद।
ये वॉइस ऑफ अमेरिका है, आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं, पता है facebook.com/voaurdu।
یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام ہے راؤنڈ ٹیبل، جس میں آج ہم بات کر رہے ہیں کرتارپور راہداری کا کھولا جانا، لیکن اس کا سیاسی نہیں انسانی پہلو، انسانی کہانیاں جو پچھلے دو تین دنوں میں منظر عام پہ آئیں، مختلف میڈیا نے ان کو رپورٹ کیا، سو اس زاویے سے ہم گفتگو کر رہے ہیں اپنے جو سینئر، اپنے جو ساتھی ہیں، کولیگز ہیں، جرنلسٹ ہیں، مختلف میڈیا آرگنائزیشنز کے ساتھ وابستہ ہیں، ان کے مشاہدات ہم شیئر کر رہے ہیں. سو ضیاء، آپ کی گفتگو میں نے گاڑی دی تھی، میں نے آپ سے پوچھا تھا کہ اس طرف پاکستان کے اندر کتنی خوشی تھی، کتنا ویلکمنگ جسچر تھا اپنے مہمانوں کے لیے.
حضور، اس میں بھی میں آپ کو دو باتیں عرض کرتا ہوں. آج جب میں ننکانہ صاحب گیا تو آپ کو پتا ہے کہ ننکانہ صاحب کو بہت بڑا شہر نہیں ہے اور وہاں پہ ہوٹلز تو نہیں ہیں اور جو سرائے ہوتی ہیں وہ بھی کلچر نہیں ہے. تو جو گرودواروں میں جو ہمارے سکھ بھائی آتے ہیں یہ گرودواروں میں ٹھہرتے ہیں، وہاں پہ بڑا گرودوارا بھی ہے جنم استھان، چھوٹے گرودوارے بھی، لیکن چونکہ سکھ برادری اتنی بڑی تعداد میں آتی ہے کہ وہ گرودواروں میں سما نہیں سکتے، وہاں ٹھہر نہیں سکتے. تو میں نے آج اپنی آنکھوں سے دیکھا کہ لوگوں نے جو اپنی بیٹھکیں تھیں، جن کو یہ انگریزی زبان میں ڈرائنگ روم کہا جاتا ہے، تو انہوں نے اپنے گھروں کے ایک حصے خالی کر دیے اور وہ سکھوں کو دے دیے کہ بھائی جب تک یہاں رہنا چاہو یہاں رہو، ہمارے پاس سے کھاؤ پیو، کسی قسم کا تم سے کوئی پیسہ نہیں لیں گے. تو میں یہ دیکھ کے حیران ہوا کہ یہ کس قدر محبت ہے یہ ان لوگوں کے لیے آفر کر رہے ہیں جن کو نہ کبھی جانتے تھے، جن کو نہ کبھی ملے ہیں، ان کے بارے میں نہ کچھ انہوں نے پہلے کبھی جانا ہے. اور اگر ہم سیکیورٹی کی بات کریں تو بہت زیادہ منفی رپورٹنگ ہوتی ہے پاکستان کی طرف سے بھی اور انڈیا کی طرف سے بھی کہ پتہ نہیں ادھر سے کون لوگ آ جائیں گے، ادھر سے کون لوگ چلے جائیں گے. تو میرے لیے بہت یہ حیران کن بات تھی کہ لوگوں نے اپنے گھر خالی کر دیے. اور دوسری بات میں آپ کو بتانا چاہوں کہ وہاں پہ جب ہم آج گئے تو وہاں پہ مجھے ایک بھینی بھینی خوشبو نے مجھے اپنی طرف کھینچتی چلی گئی. جب میں وہاں پاس پہنچا تو مجھے معلوم پڑا کہ خالص دیسی گھی میں جلیبیاں بنائی جا رہی ہیں، کیونکہ پشاور سے ہمارے سکھ جو بھائی تھے وہ بنا رہے تھے. میں نے ان سے پوچھا کہ یار اس قدر مہنگائی میں تم یہ خالص دیسی گھی میں جلیبیاں کیوں بنا رہے ہو؟ انہوں نے کہا کہ جی جو ہمارے بھارت سے سکھ آئے ہیں ان کو ہم نے یہ جلیبیاں کھلانی ہیں، یہ پاکستانیوں کا پیار ہے، جب وہ یہاں سے جائیں تو یہ جلیبیوں کی جو مٹھاس ہے جو ان کے اندر اتر جائے، اور جو ہمارے دونوں ملکوں کے درمیان جو سرحد کو لے کے جو دیگر معاملات کو لے کے جو تلخی ہیں وہ ختم ہو جائے. تو وہ جو دیسی گھی کی جلیبیاں تھیں وہ اس کی تاثیر اس کے اندر زبردست تھی کہ ہر بندہ اس جلیبیوں کو کھائے بغیر، اس کو چکھے بغیر رہ نہیں رہا تھا. تو میں یہ لوگوں کی محبت دیکھتا جا رہا تھا اور میرے لیے بہت مشکل ہو رہا تھا کہ میں شام کو جب اسٹوری فائل کروں گا تو کون سی چیز لکھوں گا اور کون سی چیز کو چھوڑوں گا، کیونکہ تو بہت لمبی اسٹوری ہوتی چلی جائے گی. تو لوگوں کی محبت اس قدر زیادہ تھی کہ ابھی جیسے 2 نومبر سے سکھ جو ہیں وہ پاکستان آ گئے تھے، کچھ جو یورپ والے تھے، وہ جو کینیڈا والے تھے، ظاہر ہے وہ کچھ امیر ملکوں کے لوگ ہیں، وہ ہوٹلس میں ٹھہر جاتے ہیں. عام طور پہ لوگوں کو اتنے پیسے نہیں ہوتے کہ وہ ہوٹل افورڈ کر سکے، لاہور میں آ سکے، تو وہ ان بیٹھکوں میں یا گھروں میں ٹھہر رہے تھے اور وہ اس قدر پیار محبت سے رہ رہے تھے بغیر کسی پردے کے. تو میرے لیے کافی جو یہ مناظر خاصے حیران کن بھی تھے اور محبت والے بھی تھے کہ لوگ کس طرح سے مہمانوں خوش آمدید کہہ رہے ہیں.
بہت شکریہ ضیاء الرحمان، آپ نے ہمیں جوائن کیا، آپ نے ہمیں اپ ڈیٹ کیا، آپ کا بہت شکریہ. اور سامعین، ہمیں جوائن کیا ہے مظہر برلاس صاحب نے، کسی تعارف کے محتاج نہیں، پولیٹیکل کمنٹیٹر، کالم نگار، سینئر صحافی ہیں. اور جیسے ہم بات کر رہے تھے نا میزبانوں کی، تو خاص میزبانی کے ایک رنگ میں مظہر برلاس صاحب ہمیں کرتارپور کوریڈور کے اوپننگ کے موقع پہ نظر آئے، جو ایک ٹریڈیشنل اٹائر ہوتا ہے سکھ کمیونٹی کا، سو اس میں وہ ہمیں نظر آئے. اس وقت ہمارے ساتھ ہیں، ذرا جانتے ہیں کہ ان کی اپنی فیلنگ کیا تھی اور ان کے جو دوست احباب اور جن مہمانوں سے ان کا معانقہ ہوا یا جن کے ساتھ ان کی گفتگو ہوئی، کیا سٹوریز وہ شیئر کر کے گئے ان کے ساتھ. برلاس صاحب بہت شکریہ آپ کا.
جی بہت شکریہ. جی
ہم کرتارپور کے بالکل انسانی پہلوؤں پہ بات کر رہے ہیں، انسانی کہانیوں پہ بات کر رہے ہیں. کافی کچھ رپورٹ ہوا ہے پچھلے 3-4 دنوں میں جو دلوں کو چھوتا ہے. آپ کا مشاہدہ اس ریفرنس میں کیا رہا؟ آنے والے کس امید سے آئے؟ کیا کچھ لے کے گئے؟ کیا یادیں ان کے ساتھ گئیں؟ میزبان کیسے تھے؟ مہمان کیسے تھے؟ کیا دیکھا آپ نے؟
جب میرے تقسیم ہو رہا تھا تو پاکستان کے بانی جی قائد اعظم محمد علی جناح نے یہ کہا تھا کہ ایک دن آئے گا جب انڈیا اور پاکستان کے لوگ اس طرح ایک دوسرے سے ملیں گے جیسے امریکہ اور کینیڈا کے لوگ ملتے.
آپ کی بات یہاں پہ کہتا ہوں، صرف اس میں ایک ایڈ کر دوں، آج سوشل میڈیا پہ ایک تصویر بھی وائرل ہو رہی ہے، ایک انڈین جرنلسٹ یا انڈین غالباً یاتری تھے، انہوں نے یہ لکھا ہے کم از کم اسی کوٹ کے ساتھ قائد اعظم کی تصویر ہے کہ کم از کم کسی نے تو اپنے باپو کی بات سنی ہے. آگے چلیے.
حالانکہ اس وقت نفرت کی دیواریں تھی، دشمنی تھی اور ایک تاریخ کی بڑی ہجرت ہو رہی تھی، مگر اس کے باوجود قائد اعظم جیسے ویژنری لیڈر نے یہ کہا تھا कि इस तरह होगा कि पाकिस्तान के लोग और इंडिया के लोग ऐसे ही मिलेंगे जैसे कनाडा और अमेरिका के लोग मिलते हैं। तो मेरा ख्याल है उसकी शुरुआत है और इसमें ज्यादा जज्बा पाकिस्तानियों ने दिखाया है, पाकिस्तान ने दिखाया है। आपको याद होगा कि पिछले साल इसका संग बुनियाद रखा गया था, एक तरह से ये नया कॉम्प्लेक्स बन रहा था करतारपुर में। तो 10 महीने के मुख्तसर से अरसे में पाकिस्तानी माहरीन ने इतना शानदार कॉम्प्लेक्स बना दिया गुरुद्वारा करतारपुर में कि खुद इंडियन हैरान थे, और जो अमेरिका और कनाडा और बर्तानिया से सिख कम्युनिटी के लोग आए हुए थे वो सब हैरान थे कि ये इतनी जल्दी कैसे मुमकिन हो गया, क्या ये इंसानों ने किया या जिन्होंने काम किया। तो सच्ची बात तो ये है, और मेरी मालूमात ये है कि ये दिन रात काम हुआ और हंगामी बुनियादों पर हुआ और इतनी बर्क रफ्तारी से हुआ और इतने शानदार तरीके से हुआ कि उसको देखने वाला कोई भी वाह वाह कर उठता है।
सही, सही।
तो इतने शानदार कॉम्प्लेक्स बनाने के बाद पाकिस्तानियों ने पूरी दुनिया के सिखों के दिल जीत लिए हैं, एक तो ये हो गया। दूसरा, जो हम 47 से पहले हमारे इजदाद देखा करते थे कि जैसे मेले हुआ करते थे और विसाखी के मेले हुआ करते थे सिखों के साथ,
जी जी,
करतारपुर में ऐसा रंग नजर आया
सही
कि जैसे वहाँ एक मेले का सा समान था।
ठीक है,
सब लोग खुश थे और जो भारत से आने वाले सिख थे उन यात्रियों ने मुझे बताया कि भी वहाँ तो बॉर्डर पे भी कुछ नहीं हुआ, एक कमरा सब नया है जो लोगों को एंट्री के लिए, मगर आप लोगों ने पाकिस्तानियों ने तो इतना शानदार काम कर दिया, इतना शानदार बनाया, खास तौर पर हमारी बसें भी उनको बहुत पसंद आई। तो गोया पाकिस्तानियों ने दिल से मोहब्बत से और नेक नीति से काम किया और उस काम को सराहा गया।
ठीक है, दोनों तरफ ना।
और सबने भी महसूस किया
जी,
अब ये तो मजहबी रवादारी है, इसको पूरी दुनिया में सराहा जा रहा है। आप देखिए, आप वाशिंगटन में है और वाशिंगटन की भी ये पॉलिसी है कि मजहबी रवादारी होनी चाहिए, और मौजूदा अमरीकी हुकूमत जो है वो भी इस पर बड़ी तवज्जो दे रही है। आपकी यकीन आपके इलम में है कि अमरीकी वजार के खारजा की तर्जमान ने इस अमल को बहुत
वेलकम किया। मैं जरा अगेन इसके पॉलिटिकल से ज्यादा, जैसे मैं अर्ज किया कि मैं सिर्फ इंसानी कहानियों कुछ एक्सप्लोर करना चाह रहे हैं, हमारे साथ रहिएगा। हमें ज्वाइन किया है रविंदर सिंह रॉबिन ने, भारत से सीनियर साफी हैं, वॉइस ऑफ अमेरिका के साथ भी माजी में उनकी वाबस्तगी रह चुकी है और बड़े इंटरनेशनल चैनल्स को कंट्रीब्यूट करते हैं जैसे CNN हो गया। सो रविंदर सिंह की भी बड़ी शानदार वीडियोज उन्होंने पोस्ट की पाकिस्तानियों के साथ उनका जो इंटरेक्शन हुआ, सो उनसे जानते हैं के मुशाहदे में क्या कुछ आया, अपनी फीलिंग क्या थी मजहबी एतबार से भी, और ऑफ कोर्स एक चुके जर्नलिस्ट हैं तो बड़ी गहराई से मुशाहदा करते हैं, ऑब्जर्वेशन है उनकी। सो रविंदर बहुत शुक्रिया, थैंक यू सो मच आपने हमें ज्वाइन किया है। जी रविंदर, आप मुझे सुन सकते हैं? जी, मैं पूछना चाहूंगा आपकी ऑब्जर्वेशन क्या रही, पाकिस्तानियों ने कैसे वेलकम किया, माहौल ओवरऑल कैसा था, इंसानी पहलुओं से मजहबी एतबार से ये जो इवेंट है करतारपुर कॉरिडोर का खुलना, ये कितनी अहमियत रखता है, दिलों को कैसे गर्माता है ये?
एक बात को ये बड़ी साफ तौर से समझना चाहिए कि दोनों तरफ मुश्किलें भी सेम है, गुर्बत भी सेम है, दिक्कतें भी सेम है, और गुस्सा भी सेम
है, सही, सही,
ईगो भी सेम है। वो सारे, अब वो सारी बातों को ध्यान में रखते हुए दोनों मुल्कों ने जो कुछ किया, चाहे मजबूरी में किया या एलिगेशन से लेके किया, वो दोनों, वो ये रास्ता खुलना एक तरह से एक नया मोड़ या रे ऑफ होप जिसे कहते हैं, वो जरूर मुझे नजर आती है, क्योंकि हिंदुस्तान और पाकिस्तान में दोनों ने अपने अपने मिसाइलों के कारण जितनी भी टाइज हैं बिटवीन टू दोनों मुल्कों में, वो इस वक्त सारी बंद कर रखी है, चाहे वो रेल तो हो, किसी तरह का रास्ता हो, कोई ट्रेड हो, हर चीज बंद कर रखी है। तो उसमें एक ये रास्ता उन्होंने खोला। एलिगेशंस हैं पाकिस्तान के ऊपर भी हैं कि वो सिखों को ल्योर करता है हिंदुस्तान की तरफ, अलग से होंगे, लेकिन बहरहाल दोनों ने रास्ता खोला। पाकिस्तान और भारत में दोनों तरफ के इंतजामों को मैंने देखा है
yeah.
भारत में भी उतना ही बड़ा, मतलब उससे जो उनका इमिग्रेशन सेंटर है, उनकी आईसीपी है, भारत में कोई 200 करोड़ रुपए लगा के उस पर काम किया, पाकिस्तान ने शायद 2000 करोड़ रुपया लगवा दिया क्योंकि उनकी जगह भी ज्यादा थी। उन्होंने जो मैं उस गुरुद्वारे को 2001 से 2003, 2005 और पिछले साल जब ग्राउंड ब्रेकिंग थी तब भी मैंने वहां पे गया था।
अच्छा।
4 एकड़ में जगह थी जिसको 42 एकड़ में कर दिया। इसमें कोई दो राय नहीं है कि पाकिस्तान ने बहुत अच्छी कंस्ट्रक्शन उसकी की है गुरुद्वारे की, इसमें कोई दो राय नहीं है। और जो लेकिन जो इख्तलाफ है, जो मिसट्रस्ट है वो है,
वो अपनी जगह
उसको हम दूर नहीं कर सकते,
ठीक है। लेकिन हम इस वक्त मिसट्रस्ट पे जाना भी नहीं चाहते, वो तो हम करते रहते हैं उसके ऊपर प्रोग्राम्स। अभी आप हम ये बताइएगा कि आपकी कुछ वीडियोस भी मैंने देखी, लोकल जो कहना चाहिए कि सिक्योरिटी के लोग हों या पाकिस्तानी हों, फीलिंग क्या थी, किस तरह से वो आपको वेलकम कर रहे थे?
देखिए जैसे मैं क्रॉस करके जाता हूँ, पहले तो पहले भारत की तरफ से जिस तरीके से हम एक जत्थे के रूप में, एक प्रोसेशन के रूप में प्राइम मिनिस्टर मोदी ने जिस तरीके से इसको रिलीजियसली फ्लैग ऑफ किया, उसके बाद जब पाकिस्तान एंटर करता हूँ, पाकिस्तान रेंजर्स का भी बहुत अच्छा रवैया था हम लोगों के साथ। खासतौर पे मैं सहाफी होने के कारण मुझे ये लगता था कि मुझे रोकेंगे कुछ वीडियो शूट करने के लिए, क्योंकि इससे पहले ISPR अलाउ नहीं कर रही, तो उन्होंने किसी ने रोका नहीं। उसके बाद एकदम से वो जो ड्राइवर साहब आते हैं मोहम्मद हसन, अब तो मेरी जिंदगी का एक पार्ट बन गए हैं, वो नाम एक पार्ट बन गया है।
अच्छा।
वो जिस तरीके वो आए और आते कहने, उनका एक ही अल्फाज था, सरदार जी तुसी मेरे नाल मेरी गड्डी च बैठोगे और एक गड्डी के मालिक बनो, इफ यू आर अंडरस्टैंड पंजाबी दा।
जी जी बिल्कुल बिल्कुल बिल्कुल।
तो उसने ये मुझे कहा कि आप इस गाड़ी के मालिक बनो और इसमें बैठो, उसने पंजाबी में बात की। और जब उसने बात की तो उसके गले में एक भारीपन था, मुझे लगा कि यार ये तो बंदा इमोशनल है, और हम सहाफी लोग इमीडिएटली कुछ ना कुछ कैच करने की कोशिश करते हैं। तो एक मिनट का सफर था भाई, वहाँ जीरो लाइन से इमिग्रेशन था, वो 60 सेकंड में जो भारत पाकिस्तान बातें अवाम करना चाहते हैं उसने 60 सेकंड में कह दी।
सही।
आप पीछे नूरजहां का गाना चल रहा था, हर लहजा है मोमिन के नहीं आन नहीं शान,
सही सही,
गुफ्तार में किरदार में अल्लाह ही बुरहान। तो उसने एक सच्चे मुसलमान वाली उसके दिल की बातें उसने कही।
सही।
और दूसरा मेरे जैसे बंदे को जिसने कुछ किया ही नहीं, मैंने तो सिर्फ एक क्वेश्चन पूछा उससे
हार्डली
फॉर 2 सेकंड 3 सेकंड, बाकी 50-55 सेकंड उसने आंसर दिया। तो मेरी तो हालत जनाब वो है कि मैंने कुछ किया नहीं और क्रेडिट मुझे दिया जा रहा है बहुत सारी बातों का। तो उस नजर में मुझे तो इनफैक्ट बहुत अच्छा लगा जो कुछ मैंने वहां पे देखा। इसमें ना मैं एक बात मैं और जोड़ना चाहता हूँ, जिस तरीके से स्टोरीज हो रही हैं, मेरे को भी मौका मिला इसमें आने का, आपके प्रोग्राम में आने का, जिसके लिए कभी मैं रेडियो के लिए प्रोग्राम करता था। तो मेरे लिए तो मैं कहूंगा कि वो आबिदा परवीन का एक गाना है जिसमें उन्होंने कहा था कि ये सब तुम्हारा कर्म है आज का, बात अब तक बनी हुई है। तो मेरी तो बात भी भगवान ने रब ने बना दी है, लेकिन आई डिड नथिंग। उस नजर में वो जो प्यार खलूस वो मैं भूल ही नहीं सकता हूँ, मेरी तो एक जिंदगी का पार्ट बन गया है वो मोहम्मद हसन।
सही सही सही। हमारे साथ ही है रविंद्र जी, हमें रिजवान सफदर ने भी ज्वाइन कर रखा है, उर्दू न्यूज़ के साथ हैं, मजहर बरलास साहब हमारे साथ हैं, पाकिस्तान के बड़े मारूफ कॉलमिस्ट हैं, सीनियर साफी हैं। रिजवान आप बात कर रहे थे कि खुरड़िया वाला में या गांव में लोगों ने कैसे मोहब्बतें निछावर की मेहमान के ऊपर, लेकिन मेहमानों ने भी जाते हुए जो कल्चर जो रिवायत रही है और जो जाहिर करेंसी उनके पास थी यानी डॉलर्स की सूरत में, वो भी लोगों को कंपनसेट करते रहे, उनके वो भी उस सकाफत को अमेरिका में होने के बावजूद नहीं भूले थे कि जाते हुए मेहमानों के घर या उनके बच्चों को कुछ दे दिला के जाना होता है। सो उनकी तरफ से रिस्पॉन्स क्या रहा?
जी जी बिल्कुल, वहाँ जब वो खुड़ियावाला पहुंचे तो खुड़ियावाला एक छोटा शहर है, तो मुझे उन्होंने कहा कि हम करेंसी एक्सचेंज करवाना चाहते हैं, हम चाहते हैं कि हम लोगों को खुद जाते हुए पैसे दे के जाए, यादगार रहे, क्योंकि हम लोगों के घरों में जाएंगे तो जैसे आपने कहा कि एक रिवायत है पंजाब की कि जब आप जाते हैं बतौर मेहमान तो जब वापस जाते हैं तो फिर बच्चे को या किसी
खातून को, बच्ची को,
खातून को आप कुछ पैसे दे के जाते हैं कि ये रख लें हमारी तरफ से। तो वहां पे एक्सचेंज का तो कोई चक्कर ही नहीं था, मतलब छोटा शहर उसमें तो कोई चक्कर नहीं था। तो खैर हम चले गए, वो थोड़ा हम भी आगे चले गए तो अब डॉलर ही बचे थे। तो जब उनको लोगों ने इतना प्यार दिया कि लोग उनको छोड़ नहीं रहे थे, हर कोई कह रहा था आप हमारे साथ रहें, लोग सेल्फियां बना रहे थे, लोग कह रहे थे आप साथ हमारे पास रुकें, गुरुपुरब कल है, आप कल चले जाइएगा सुबह। तो वो उन्होंने जिस घर में भी वो गए हैं उन्होंने $20 का एक नोट जो है वो उस घर में दिया है ताकि वो उनकी वो निशानी रहे। तो मतलब इस तरह से उन्होंने, और फिर जिस घर में जहां उनकी हवेली थी हरबंस सिंह की पहले, उस घर में एक फैमिली रह रही है जो वहाँ के मुकामी जमींदार हैं, तो उनके वो हाथ चूमे उन्होंने, जब वो मिले तो उनके हाथ चूमे वहाँ पे, फिर मुकामी लोगों ने मिठाइयाँ बांटी, के सरदार आए हैं हमारे गांव में अस्पताल। तो मतलब एक ऐसा समा था, बड़ा बड़ा ही शानदार माहौल था।
ठीक, तो सफदर बहुत शुक्रिया आपका, आपने हमारे लिए वक्त निकाला, हमारे साथ रहे, हमें ज्वाइन रखेंगे। रविंद्र सिंह हमारे साथ होंगे, मजहर बरलास साहब और डॉक्टर जुल्फकार काजमी को हम लेते हैं। डॉक्टर जुल्फकार काजमी और उनके साथ होंगे सर दीप सिंह गिल जो अमेरिका से स्पेशली गए हैं इस इवेंट के लिए, उनको भी हम लेते हैं। सफदर थैंक यू सो मच, एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे, गुफ्तगू हमारी जारी रहेगी।
ये वॉइस ऑफ अमेरिका वॉशिंगटन है, आप हमारे प्रोग्राम हमारी वेबसाइट पर किसी भी वक्त देख सकते हैं, पता है www.urduvoa.com।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है राउंड टेबल, मैं हूँ असद हसन और बात हम करें करतारपुर राहदारी के पस मंजर में सियासी नहीं सिर्फ इंसानी पहलुओं के ऊपर। मजहर बरलास साहब हमारे साथ मौजूद हैं, सीनियर साफी हैं, भारत से सीनियर साफी ने हमें ज्वाइन कर रखा है, रविंद्र सिंह रॉबिन और अभी डॉक्टर जुल्फकार काजमी हमारे साथ होंगे। कामन ग्राउंड्स यानी एक रिलीजियस हारमनी के ऊपर वो काम करते हैं और स्पेशली इस इवेंट के लिए वहाँ पर मौजूद हैं अपने दोस्त सरदीप सिंह गिल के साथ, सो उनका नुक्ता नज़र भी हम इसमें शामिल करते हैं। मजहर बरलास साहब, अब ज़रा इस एंगल पे, आपके भी काफ़ी दोस्त आए होंगे भारत से, क्या एक्सपेक्टेशंस लेके आए थे, क्या कुछ वापस लेके गए, और आपने जिस अटायर से स्पेशली उनको वेलकम किया था वो आप ज़ाती हैसियत में क्या मैसेज दे रहे थे?
देखिए मैं दो तीन बातें यहाँ करूँगा। एक तो ये है कि 70 बरस तक गुरुद्वारा डेरा बाबा नानक से लोग दूरबीनों के जरिए करतारपुर साहब का नजारा करते रहे और करतारपुर में भी यही सूरत हाल थी। तो वो जो दूर के मनाजर थे वो एक तो करीब हो गए और जब दूरियां खत्म हुई तो जाहिर है जज्बाती मनाजर होते हैं। मैंने उस दिन जानबूझकर पंजाब का रवायती लिबास पहन रखा था और रविंदर सिंह मेरी इस बात से इत्तेफाक करेंगे, मैं इसलिए कह रहा हूँ इत्तेफाक करेंगे कि उन्होंने पहले बड़े शानदार तरीके से अच्छा सच बोला है कि पाकिस्तान ने बहुत शानदार इमारत बनाई है, बहुत शानदार कॉम्प्लेक्स बनाया है। बड़ी बदकिस्मती से मुझे कहना पड़ता है कि पाकिस्तानी पंजाब में भी और भारतीय पंजाब में भी वो जो धोती थी या तैमर था या लाचा था और गुस्सा था वो कम हो गया। हमारे सिख दोस्तों ने भी पैंट पहनना ज्यादा शुरू कर दी, पजामा पहनना शुरू कर दिया, तो वो तैमर वाला कल्चर पीछे रह गया। तो एक तो मेरा उस लिबास को देखकर बहुत से सिख मर्द और औरतें बहुत खुश हुए, बहुत से लोगों ने सेल्फियां बनाई और बहुत सो ने ये कहा वो तू तो पंजाब याद करा देता है
जी।
तो इस जुमले के अंदर बड़ा जज्बा था,
सही,
बड़ी मोहब्बत भी थी और एक चाशनी थी। आप नजवत सिंह सिद्धू के उस जुमले को भी जरा जहन में लाइएगा कि जिसमें उन्होंने ये कहा कि मैं छोटा गया था तो मेरा ताया 3 मील दूर आके मिट्टी चुम चुम रोंदा रहा। तो इसमें देखिए कितना जिन लोगों की मजबूत कायद है वो समझ सकते हैं कि मिट्टी से प्यार और एक मुकद्दस मिट्टी से प्यार किस कदर होता है।
ठीक, ऑफ कोर्स। अब ये बताएं बरलाज साहब कि अब ये इनिशिएटिव लिया गया दोनों तरफ से, मखासमत की ये कहना चाहिए कि अरूज है उसके बावजूद, सो अब कितनी उम्मीद रखी जाए कि कम से कम इसके ऊपर वो कायम रहेंगे, ये मजहबी आज़ादी रवादारी और ये सिलसिला इसी तरह से चलता रहेगा, इसमें कोई खलल नहीं आएगा मुस्तकबिल में।
देखिए पाकिस्तान में इस वक्त जो फिर आप कहते हैं सियासत पे बात हो जाती है, पाकिस्तान में जो इस वक्त हुकूमत है वो तो मजहबी रवादारी का मुजाहरा कर रही है, मगर बड़ी बदकिस्मती से मुझे कहना पड़ता है कि भारत में कांग्रेस तो बहुत लिबरल थी, बड़ी सेक्टर जमात थी, मगर बीजेपी के जब से ये लोग आए हैं इस वक्त जो भारत सरकार में है वो मजहबी मुतशद्दिद लोग हैं और उन्हें अपने दिल बड़े करने चाहिए। देखो सबके मजहबी कायद होते हैं, सिख हैं, मुसलमान हैं, ईसाई हैं, बुद्धिस्ट हैं, तो सबका एहतराम करना चाहिए और दुनिया में मजहबी रवादारी ही को पसंद किया जाता है और करना भी चाहिए, यही इंसानियत है। मेरे ख्याल इंसानियत से बड़ी कोई चीज नहीं होती। आप दरबार साहब करतारपुर की तकरीब में देखिए कि इंसानियत झूम रही थी, लोग खुश थे, लोगों की मोहब्बतें जाग रही थी और ऐसा लग रहा था कि ये एक मेले का सा समय है और मेले में सब लोग खुश हैं और झूम रहे हैं। तो बाकी भी जहाँ जहाँ लोग कैद हैं या जहाँ जहाँ लोगों के रास्ते रोके गए हैं
सबको,
वहाँ वहाँ से लोगों को आज़ादी मिलनी चाहिए। मैं तो कहता हूँ कश्मीर में भी आज़ादी मिलनी चाहिए, उन लोगों को भी एक दूसरे से मिलने देना चाहिए, कोई हर्ज नहीं है।
ठीक,
और यही अगर हमारी दोनों मुल्कों की हुकूमतें इंसानों का एहतराम करें, इंसानी आज़ादियों का एहतराम करें, तो हम दोनों मुल्क अपने अपने मुल्कों में से गुर्बत खत्म कर सकते हैं, अपने अपने मुल्कों में तजारत बढ़ा सकते हैं, अपने अपने मुल्कों में मोहब्बत बढ़ा सकते हैं। तो मेरा ख्याल है कि करतारपुर दरबार साहब करतारपुर जो है ना ये उसकी पहली अलामत है।
ठीक है, पहली बुनियाद रखी गई, होपफुली अगर ये गफरी या इंडिपेंडेंट एक बड़े सगीर की वो बात करते हैं ख्वाब, देखते हैं कि उस जाने कितना आगे बढ़ा जाता है। बहुत शुक्रिया मजहर बरलाज साहब, आपने हमें ज्वाइन किया, रविंद्र सिंह रॉबिन साहब आप हमारे साथ मौजूद थे, आपका भी बेहद शुक्रिया। और सामीन अब हमें ज्वाइन किया डॉक्टर जुल्फकार काजमी साहब ने, जैसे मैंने उनका शुरू में भी तारुफ करवाया, मजहबी हम आहंगी रवादारी उसके ऊपर बात करते हैं, पीस का मैसेज लेके जगह जगह पहुंचते हैं जाते हैं और ये चूंकि बहुत बड़ा मौका था ख़ासतौर पे इसके लिए करतारपुर रवादारी की ओपनिंग के मौका के ऊपर, वो अपने एक सिख दोस्त सरदीप सिंह गिल उनके साथ पाकिस्तान पहुंचे और इस वक्त वो मौजूद हैं और दोनों इवेंट्स में उन्होंने शिरकत की, कॉरिडोर की ओपनिंग की और उसके साथ साथ आज वहाँ पे बाबा गुरु नानक के 550वें दिन की जो तकरीबात थी ननकाना साहब में उसमें भी शरीक हुए। जी डॉक्टर साहब अब आप मुझे सुन सकते हैं। जी आपका बहुत शुक्रिया, थैंक यू सो मच, आपने हमें ज्वाइन किया और आपके दोस्त सरदीप सिंह गिल साहब उनके भी हम ममनून हैं कि वो भी हमारे साथ हैं। सो डॉक्टर काजमी साहब आप ये बताइएगा कि आपका मुशाहिदा क्या रहा, खालिस्तन हम अब सियासी नहीं इंसानी कहानियों के ऊपर बात कर रहे हैं, किस फीलिंग से लोग आए और किस एहसास के साथ वापस गए? जी
आपकी आवाज जो है वो सवाल हम नहीं समझ पाए, आपकी आवाज नहीं आ रही, हम दोनों मौजूद हैं,
हम कोशिश करते हैं कि आपकी मेरी आवाज पहुंच सके। अब आपको सुन पा, मेरा ये था कि हम इसके खालिस्तन इंसानी बुनियादों पे बात कर रहे हैं कि किस फीलिंग के साथ लोग आए और किस एहसास के साथ वापस गए, आपका मुशाहिदा क्या रहा?
ये मुशाहिदा आज के प्रोग्राम के हवाले से की बात कर रहे हैं, ये जो
दोनों 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 प्रोग्राम्स के बारे में?
जी हाँ, असल बात यह है कि ये एक बहुत मोमेंटस इवेंट था, उसमें कोई शुबा नहीं है कि तारीख का एक ऐसा ये कहने के मोड़ है कि जिस पे बहुत सी आस उम्मीद जो है वो दुनिया लगा के बैठी हुई है और वो ये समझती है कि ये 550वें जो सेलिब्रेशन हैं इसके नतायज जो है वो लोगों के लिए बहुत बेहतर होंगे और बिलखसूस हमने देखा है यहाँ पे लोगों को मुस्कुराते हुए देखा है, बड़े चमकदार चेहरे देखे हैं, बहुत खूबसूरत बातें करते हुए सुना है और पाकिस्तान के हवाले से हिंदुस्तान के हवाले से उनके कोई सियासी ये मामलात नहीं थे बल्कि लोग جو ہے وہ جس انداز سے اپنی مذہبی رواداری کا ذکر کر رہے تھے, یہ ایک بدنی مناظر تھے دونوں جگہوں کے, کرتارپور میں بھی اور آج ننکانہ صاحب میں بھی. کیونکہ بابا جی کی جو ہے وہ آج بس یہ تھی, اور اس حوالے سے دنیا نے جو پیغام آج گرودوارا جنم استھان سے دیا کہ بابا جی کس قدر امن کے خواہاں تھے اور دنیا کو کیسے وہ دیکھنا چاہتے تھے, تو ان کے تمام پیروکار جو ہیں وہاں پہ ہم نے ان کے عبادت کرتے ہوئے ایک دن کے ماحول کو جو دیکھا, جو میرے دوست جو تھے ہی واز ریئلی فیلنگ کہ جی یہ پاکستان میں اس محبت کا جو آغاز ہوا ہے اس میں دنیا جو ہے وہ یقیناً اس سے بڑی خوش ہوگی. ہم بہت آپٹمسٹک ہیں, لیکن اس کے ساتھ ساتھ یہ بھی دیکھنا ہے کہ اس ماحول کو قائم رکھنے کے لیے سیاست کیا رول ادا کرتی ہے. بلا شبہ سیاسی معاملات ہوتے ہیں, دونوں ملکوں کے مابین جو تعلقات ہیں وہ کوئی اتنے, یہ آپ کے علم میں ہے کہ کتنے کشیدہ ہیں, وہ مذہبی معاملات کو مذہبی رواداری کو بھی خراب کرتے ہیں. اس کے علاوہ یہ ہے کہ جو ہماری جو ڈسپیوٹس چل رہے ہیں تو ان ڈسپیوٹس کی موجودگی میں اس ایونٹ کا ہونا جو ہے یہ بلیسنگ تو یقیناً ہے, لیکن اس کو سیاست کی نظر نہیں ہونا چاہیے.
ٹھیک,
اس میں دونوں جانب سے جو ریسپانس ہونا چاہیے وہ خالصتاً ایک محبت رواداری کا اور کو ایگزسٹنس کو ہونا چاہیے. تو یہ چیز لوگ خود بھی محسوس کر رہے ہیں, لیکن ہم نے بڑے کھلے دل سے لوگوں کو آتے ہوئے دیکھا.
ٹھیک, اچھا ڈاکٹر صاحب دو باتیں ہیں نا, ایک تو ہو گیا نا مذہبی رواداری یا ایک ہے کہ مذہبی اہمیت تھی ان ایونٹس کی, ایک ایسی کمیونٹی بھی تھی جو بزرگ خاص طور پہ آئے جو پارٹیشن کے وقت چھوٹے تھے یا ارلی ایج میں تھے, تو وہ اپنی جنم بھومی دیکھنے بھی آئے ہیں. سو اس لحاظ سے ایک اور بھی بڑا زمین کے ساتھ جو تعلق ہے وہ بھی اجاگر ہوا ہے جو کنیکٹ کرتا ہے ایک بار پھر دونوں ملکوں کے عوام کو, بالخصوص جس ایریا کی پارٹیشن ہوئی ہے وہاں کے لوگوں کو. تو اس ریفرنس میں کیا کہانیاں آپ نے محسوس کی ہیں یا دیکھی ہیں؟
بلا شبہ دیکھیے, لوگ سمجھتے ہیں کہ یہ تقسیم کے عمل جو ہے یقیناً یہ ایک آزادی کی تحریک جو ہے اس کو تو لوگ عزت بھی دیتے ہیں, لیکن ساتھ ساتھ وہ کہیں یہ بھی محسوس کرتے ہیں
قیمت بھی
ہے, دونوں پنجاب جو ہیں ان کی یونٹی جو ہے وہ کس قدر اہم ہے, وہ اس کے اتحاد اور اتفاق سے بہت غور کرتے ہیں. اب بہت سے لوگوں کو ہم نے روتے ہوئے محسوس کیا, میں نے آپ کو بتاؤں کہ دیکھا ہے کہ لوگ جو ذکر کر رہے ہیں کہ ایسٹ اور ویسٹ پنجاب کا, یا وہ اس کو لیندہ اور چڑھدہ پنجاب کہتے ہیں, اور جب وہ ایک دوسرے سے ملتے ہیں ایک ایسٹ پنجاب کا اور ایک ویسٹ پنجاب کا, تو اس لکیر کو ہم محسوس کرتے ہیں جو دونوں ملکوں کے درمیان ہے. لیکن سب سے بڑی بات یہ کہ یہ تو آزادی کی بات ہے, دونوں ملکوں کی آزادی, اس کا احترام جو ہے وہ لوگوں کے ذہنوں میں ہے, لیکن لوگ اپنے طور پہ اس چیز کو محسوس کرتے ہیں کہ یونٹی یہ کس قدر اہم تھی. اور آج سکھ جو ہیں, میں نے ان کو دیکھا ہے, یہ میری ذاتی پرسپشن ہے, اور میرے دوست جو ہیں وہ اس سے یہ کہنے کہ آپ سے مخاطب بھی ہوں گے, سب دیپ بھی سے آپ نے پوچھا ہے, تو آپ کو یہ بھی بتائیں گے کہ وہ اس تقسیم کو کیسے دیکھتے ہیں.
ٹھیک, بالکل ان کو دیجئے فون, آخری کچھ منٹس ہیں ان کی گفتگو بھی سنتے ہیں کہ ان کو پاکستان آنا کیسا لگا مذہبی اعتبار سے بھی اور ایک جو زمین کے ساتھ بنیادی تعلق ہے اس اعتبار سے بھی. سر دیپ سنگھ گل صاحب تھینک یو سو مچ, آپ کو بھی ویلکم کہتے ہیں, اپنا ایکسپیرینس مشاہدہ آبزرویشن وہ شیئر کیجیے گا.
تھینک یو ویری مچ جی, میرے کو پاکستان آنے کا بڑے سالوں سے شوق تھا اور دیکھنا چاہتا تھا میں یہ زمین جو اصلی پنجاب ہے, جو اصلی ہمارے بزرگوں کی زمینیں ہیں, جو جگہ تھی پنجاب تھا, لیکن کبھی موقع ملا ہی نہیں, اور گرو نانک کے یہ گرپورب پہ موقع ملا, ہر کچھ آسان ہو گیا اپنے آپ, ویزا بھی مل گیا جو کبھی ملنے کی کوئی چانس ہی نہیں تھا, لیکن یہاں پہ آ کے لوگوں نے بڑا ڈرایا میرے کو کہ وہاں پہ ایسے ہوگا ویسے ہوگا, آئی ایس آئی پیچھے لگ جائے گی, اندر کر دیں گے, چاقو لے کے تیار کھڑے ہیں, چاقو چھٹیاں تیز کر رہے ہیں وہ. تو میں نے تو جیسے ہوتا ہے کہ وہ موٹیویشن ہوتی ہے, میں تو اس کے ساتھ یہاں پہ آ گیا, اور میں جب کا اترا ہوں لاہور ایئرپورٹ پہ, سارا کچھ ایک کے بعد ایک کے بعد ایک, اتنے سالوں کی جو غلط فہمیاں تھیں سب جا رہی ہیں, اور میں سوچتا ہوں اس سے بڑھیا جگہ ہی کوئی نہیں ہے. پاکستان کے لوگ میرا نہیں خیال دنیا میں اس سے پیارے لوگ کہیں اور رہتے ہیں. اور ابھی ہم میں نے تھوڑا ایڈوانٹیج لیا, تھوڑا ایک ہفتہ پہلے ہم لوگ ادھر بلتستان وغیرہ और पेशावर वगैरह गए थे, तो वहां पर घूम के आए तो देखा हर जगह पे जो पंजाबी भी नहीं है वो लोग भी इतना प्यार करते हैं, और भी हमारे लोगों के ऊपर ये हमारे कंधों पे ये वजन है कि हमको ये रेपुटेशन कायम रखनी चाहिए और कभी भी लेट डाउन नहीं करना चाहिए जो लोग हमको इतना प्यार करते हैं।
ठीक सर, रविंदर जी ये बताइएगा कि आपके जो आबाओ अजदाद थे, आपके जो बुजुर्ग थे, उनका ताल्लुक किस इलाके से था, और आपको कोई ऐसी हिदायत थी कि आपने वो एरिया देखना है, जरूर जाना है?
तो ऐसा है जी कि हमारी फैमिली तो अभी इंडिया में कोई खास रहती नहीं है। मैंने पता करने की कोशिश की थी, मेरे को इतना पता था कि हमारे बुजुर्गों ने जमीनें ली थी बहावल नगर में, और मैं पता करना चाहता था कि एग्जैक्टली कौन कौन से गांव में थी, क्या था। मेरे दादा जान का 40 अगस्त 1947 में पार्टीशन के बाद वो जो कॉन्वॉय वगैरह चले थे कत्लेआम में, वो भी उसमें आ गए थे। तो अभी आप सोचिए 70 more than 70 years ago जो वाकयात हुए हैं, कौन से गांव थे, कहां से जमीनें हुई, वो हमको किसी ने बताया कि वो अंबाला में पड़े हैं पंजाब के बाहर। तो मैंने पूछताछ तो काफी की थी पर मेरे को कोई पक्का पता चला नहीं।
तो सर दीप साहब, आखिरी सवाल आपसे भी और आपसे भी और फिर आखिरी सवाल आपसे और फिर यही सवाल डॉक्टर जुल्फार काजमी से भी कि 70 साल इसमें एक तलखी तरशी वो भी रही है पार्टीशन के वाकयात को सामने रखे, तो अब वक्त आ गया है कि दोनों कौमें आगे बढ़ रही हैं, मूव ऑन कर रही हैं, और ये उसकी बेहतर बुनियाद या आगाज रखा गया है करतारपुरा से।
बिल्कुल जी, मैं समझता हूँ कि सोशल मीडिया जो है एक बहुत बड़ा इंस्ट्रूमेंट है जिसकी एडवांटेज सब लोग ले सकते हैं, एंड कोई भी दोनों पंजाब कह लो या दोनों कंट्रीज कह लो, इनके लोगों को अलग करना, इनके अंदर अंडरस्टैंडिंग को खत्म करना अभी ऑलमोस्ट इम्पॉसिबल हो गया है, और ये अच्छा ही होगा। ये अभी तो शुरुआत है, अच्छे दिन तो अभी आने वाले हैं और बड़ी रैपिडली आएंगे।
अच्छा सर, आपने एक बात कही है कि ये रिकंसिलिएशन और सारी चीजें जो है मोहब्बत और अमन का, आप यानी ये बात सुन के बहुत एक एतवार से ये आपके लिए बात जो है बड़ी एक खबर वाली बात होगी कि हम दोनों ने जो सफर किया था अमरीका से वो पीस पर जर्नी और दो कौमों के माबेन एक सिख कौम और मुसलमानों के दरमियान यकजहती का सफर हमने अमरीका से शुरू किया। और सबसे बड़ी बात यह कि जैसे सरजीत ने मेरे दोस्त ने बताया गिल साहब ने कि इनके दादा जो हैं वो उनकी हत्या हुई थी, कत्ल हुए थे वो। और आपको शायद इल्म हो कि मेरी स्टोरी कई मरतबा छप चुकी है कि मेरी छोटी माँ के 5 भाई जो है वो कत्ल हुए थे तकसीम के वक्त। तो ये कहानी जो है वो हम जब सुनाते हुए गुजरते हैं लोगों को तो एक रिकंसिलिएशन का अमल शुरू होता है। तो मैं ये समझता हूँ कि हमारा सफर दोनों भाइयों का, एक सिख धर्म का और एक मुसलमान धर्म का, ये एक सिंबॉलिकली एक मैसेज भी है पाकिस्तान के लिए और हिंदुस्तान के लिए भी कि बहुत हो चुकी, अब रुक जाइए कहीं पे, अब इत्तेहाद और इत्तफाक की फजा को कायम कीजिए। अब वो सिलसिला नहीं है कि हम उस तमाम ग्रीवेंसेस को कायम रखें कि जो लोगों के खिलाफ जो है वो एक जहर का काम दे रहे हैं। तो ये हमारा सफर जो है और मेरे भाई का, सदीप का और मेरा, जुल्फिकार का, हमारा सफर जो है बुनियादी तौर पे ये सफर मोहब्बत का सफर है। और हमने इस सफर के दौरान लोगों को अपनी दास्तानें सुनाई हैं, किस्से सुनाए हैं, और यहाँ पे लोग जो है वो इस तरह से हमारी पजीराई भी कर रहे हैं। मैं तो खैर अपना मुल्क है मेरा पाकिस्तान जो है, हम पाकिस्तानी अमेरिकन, लेकिन इनका जो है जिस अंदाज से लोग वालेहाना इस्तकबाल कर रहे हैं, कल भी लाहौर में एक तकरीब है जिसमें हम दोनों को ऑनर किया जा रहा है।
बहुत शुक्रिया डॉक्टर जुल्फिकार काजमी साहब, और थैंक यू सो मच सरदीप सिंह गिल साहब, आप हमारे साथ थे इस प्रोग्राम में, आपने शिरकत की, आपका बेहद शुक्रिया। और सामीन, आज का ये प्रोग्राम जिसमें हमने करतारपुर राहदारी के पस मंजर में खालिस्तन इंसानी जज्बात, इंसानी कहानियों के ऊपर फोकस किया है, उम्मीद है आपको अच्छा लगा होगा। आप हमें अपनी फीडबैक जरूर दीजिए हमारे फेसबुक के पेजेस के ऊपर, आप हमारी अपनी राय दे सकते हैं हमारे प्रोग्राम के बारे में, और जनरली भी आप राय दे सकते हैं कि ये जो दोनों मुल्कों के दरमियान ये डेवलपमेंट हुई है इंसानी एतबार से कितनी अहमियत की हामिल है। आज के इस प्रोग्राम में हमें ज्वाइन किया भारत से बालोमी साहा ने, ہمیں بھارت سے ہی رویندر سنگھ رابن نے جوائن کیا، بھارت سے تعلق رکھنے والے بنیادی سردیپ سنگھ گل بھارتی امریکن وہ ہمارے ساتھ تھے، پاکستان سے ضیاء الرحمان ہمارے کورسپونڈنٹ، محمد رضوان، مظہر برلاس صاحب اور ڈاکٹر ذوالفقار کاظمی جو پاکستانی امریکن نے وہ ہمارے ساتھ تھے۔ آج کا پروگرام ہم یہاں پہ ختم کریں گے، پروڈیوسر تھے انجم مہرل گل، اسد حسن کو اجازت دیجیے۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔ بھارت کی سپریم کورٹ کی جانب سے ہفتے کو بابری مسجد کے مقدمے کا فیصلہ سامنے آنے کے بعد اس پر کئی سوالات اٹھائے جا رہے ہیں۔ بعض تجزیہ کاروں کے مطابق ملک سیکولر تشخص اور مذہبی آزادیوں کے پس منظر میں اس فیصلے کے دوررس اثرات مرتب ہوں گے۔ اسد حسن کی اس بارے میں ایک رپورٹ۔
وائس آف امریکہ کے ساتھ گفتگو میں ممبئی سے تعلق رکھنے والی خاتون وکیل فرحانہ شاہ نے، جنہیں اجمل قصاب کی وکالت پر شہرت حاصل ہوئی تھی، کہا کہ سپریم کورٹ نے بابری مسجد اور رام مندر کیس میں آرکیالوجیکل بنیادوں پر یعنی علم آثار قدیمہ سے ملنے والے شواہد کی بنیاد پر فیصلہ سنایا ہے۔
یہی ہوا جو ہم نے کہا تھا کہ آرکیالوجیکل ایویڈنس کو وہ بلیو کریں گے، بیکاز دے ول ناٹ گو بائی ایموشنز اینڈ آل، بٹ یہ کسی نے ڈینائی بھی نہیں کیا ہے کہ وہاں پر مسجد تھی اور پھر وہ توڑی گئی۔
وکیل فرحانہ شاہ عدالت کی جانب سے بابری مسجد گرانے والوں کے خلاف کوئی اقدام نہ کرنے پر حیرت زدہ ہیں۔
اس پر انہوں نے کچھ کاروائی نہیں کی کہ ہاں جنہوں نے ڈیمولش کیا، دوز پیپلز اور دوز کلپرٹس شوڈ بی پنشڈ اور شوڈ بی ٹیکن ٹو ٹاسک، دیٹ از ویری بیڈ۔
ان کے بقول ملک کے اندر جو طرز حکمرانی کا مجموعی مزاج ہے، بظاہر اس کا رنگ ہر جگہ جھلکتا ہے۔
پولیٹیکل تو پریشر آتا ہی ہے ہر جگہ، پولیٹکس تو ہر جگہ ہی چلتی ہے، وائی دے ہیو ناٹ بین ٹیکن ایز کلپرٹس۔
پروفیسر وقار احمد کا تعلق بھی بھارت سے ہے، وہ نارتھ ٹیکسس یونیورسٹی سے وابستہ ہیں، بھارت میں نسلی فسادات پر تحقیق کر چکے ہیں اور اس شعبے میں مہارت رکھتے ہیں۔ ان کا کہنا تھا کہ سپریم کورٹ کا فیصلہ ملک میں سیکولرزم کے حوالے سے اہمیت کا حامل تھا۔
That is how it looks, optics of this decision. اور وہ بہت پرابلمیٹک ہے ہندوستان کے لیے۔ ہندوستان جو ہے ایک الگ طرح کا پرومس تھا، وہ یہ کہ وہ پاکستان سے ڈفرینٹ ہوگا اور اس میں ہندو مسلمان عیسائی سب کے لیے اسپیس ہوں گے اور کوئی تھیوکریٹک اسٹیٹ نہیں ہوگا، کوئی ریلیجیس اسٹیٹ نہیں ہوگا، یہ کسی ایک مذہب کے لیے یہاں پہ جگہ نہیں ہے، سب مذہب کے لوگ رہ سکتے ہیں۔ پر وہ پرومس جو ہے کمپلیٹلی وہ بہت سالوں سے کولیپس کر رہا ہے، پر ججمنٹ سے ایسا لگتا ہے کہ جو کہتے ہیں نا انگلش میں لاسٹ نیل آن دا کافن، کچھ ایسا لگتا ہے۔
پروفیسر وقار کہتے ہیں کہ عدالت کے فیصلے کے بعد مسلمان کمیونٹی اب تک پرامن ہے اور اسے پرامن ہی رہنا چاہیے کہ بابری مسجد کا معاملہ 1992 میں کئی جانیں لے چکا ہے اور وقت نے ثابت کیا ہے کہ جہاں جہاں ہندو مسلم فسادات ہوتے ہیں وہاں بھارتیہ جنتا پارٹی کو فائدہ پہنچتا ہے۔
مسجد تو کب کی ٹوٹ چکی ہے تو وہ کس کے لیے رائے جو ہے بہت آرکیسٹریٹڈ ہندوستان میں کچھ سالوں سے ہو رہی ہے پولیٹیکل موبلائزیشن کے لیے، جہاں بھی رائٹس ہوتا ہے وہاں پہ بی جے پی کا ووٹ بڑھتا ہے۔
پروفیسر وقار نہیں سمجھتے کہ عدالت کا فیصلہ آرکیالوجیکل شہادتوں پر ہے۔
یہ تو آرکیالوجیکل ایویڈنس کے بیسس پہ تو نہیں لیا گیا ہے، کیونکہ سپریم کورٹ نے بھی کہا ہے کہ آرکیالوجیکل ایویڈنس کنکلوسیو نہیں تھا اور انڈیپینڈنٹ آرکیالوجسٹ جو وہاں پہ آبزرو کر رہے تھے ان کا جو ایکچوئل اکیڈیمک آرکیالوجسٹ ہے ان کا لینتھی پیپر ہے اکنامک اینڈ پولیٹیکل ویکلی میں، جس کا ٹائٹل ہی یہی ہے کہ وہاں پہ مندر نہیں تھا، تو ایکچوئل جو سائنٹسٹ ہے ان کا کہنا ہے کہ کوئی مندر ہونے کا وہاں ایویڈنس نہیں ہے۔
پروفیسر وقار کہتے ہیں کہ بھارت کے اس سیکولر تشخص کو نقصان پہنچ رہا ہے۔ فرحانہ شاہ کہتی ہے کہ مسلمانوں کو بھی اب اس مسئلے کو بھول کر آگے بڑھ جانا چاہیے۔ راکیش کنور سنگھ ماہر قانون ہیں، وہ کہتے ہیں کہ سپریم کورٹ کے سامنے دونوں فریقوں نے جو دلائل اور شہادتیں دے رکھی وہ ثابت نہیں کر سکی تھیں کہ بابری مسجد اور رام مندر زمین کا اصل حقدار کون ہے، اس لیے عدالت نے ایک متوازن فیصلہ دیا ہے۔
جو ججمنٹ ہے وہ اس پوائنٹ آف ویو سے ہے کہ जो डिस्प्यूटेड साइट की कोशिश की जा रही थी कि ओनरशिप राइट किस बेसिस पर बनती है, उससे पूरी तरह से शायद सुप्रीम कोर्ट को संतुष्टि नहीं मिली कि दोनों पक्ष पूरी तरह से उसको प्रूव कर पाए हों कि नहीं मेरा ही हक बनता है।
राकेश कुमार सिंह ने कहा कि वो फैसले के निजाम औकात पर तबसरा नहीं करेंगे कि ये फैसला ऐन उस दिन क्यों आया जब पाकिस्तान ने भारत के सिख मजहब के पैरोकारों के लिए पाकिस्तान के अंदर उनके मुकद्दस मकाम दरबार बाबा गुरु नानक तक रसाई के लिए राहदारी बाजाबता तौर पर खोल दी थी।
तो चूंकि आज शनिवार का दिन ऐसा है जहां की मोस्टली हिंदुस्तान में लगभग स्टेट गवर्नमेंट भी और सेंट्रल गवर्नमेंट भी ये नॉन वर्किंग रहती है, तो कोई अगर फोर्सेज का भी डिप्लॉयमेंट है।
राकेश सिंह इस ख्याल को कबूल नहीं करते कि अदालत का फैसला किसी दबाव का नतीजा है।
मेरे हिसाब से कोर्ट अपने फैसले में पूरी तरह से इंडिपेंडेंट है, उसमें कोई इन्फ्लुएंस की कोई पॉसिबिलिटी नहीं रहती।
ये थी माहिरीन की राय। असद हसन, वॉइस ऑफ अमेरिका, वॉशिंगटन।